الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ولا تقولوا لما تصف ألسنتكم الكذب، ألسنتكم الكذب هذا حلال وهذا حرام لتفتروا على الله الكذب، إن الذين يفترون على الله الكذب لا يفلحون. وقال الله تعالى: كلوا واشربوا ولا تسرفوا. وقال رسول الله صلى الله عليه وسلم: الزهادة في الدنيا ليست بتحريم الحلال ولا إضاعة المال، ولكن الزهادة في الدنيا ألا تكون في بما في يديك أوسق مما في يد الله. وقال عليه الصلاة والسلام: الروح الأمين نفث في روعي أن نفسا لن تموت حتى تستكمل رزقها، ألا فاتقوا الله واجملوا في الطلب، ولا يحملنكم استتاب رزقي أن تطلبوا بمعاصي الله، فإنه لا يدرك ما عند الله إلا بطاعته. وعن ابن عباس أن رجلا أتى إلى النبي صلى الله عليه وسلم فقال: يا رسول الله، إني إذا أكلت اللحم انتشرت، وإني حرمت اللحم فنزلت. يا أيها الذين آمنوا لا تحرموا طيبات ما حل الله لكم ولا تعتدوا. وقال عليه الصلاة والسلام: الطاعم الشاكر كالصائم الصابر. صدق الله العلي العظيم وصدق رسول النبي الكريم. معزز خواتین و حضرات، یہ موضوع گزشتہ سے جمعہ ایک قبل بھی بیان ہوا تھا. اصل میں ہمارا یہاں اس دنیا کے اندر جو آنا ہے، جو سبب اصلی ہے، اس کو یاد رکھنا چاہیے، اور جو سبب عارضی ہے ہمارے اس سبب اصلی کو حاصل کرنے کے لیے، اس کا خیال کرنا چاہیے. اور وہ جو سبب عارضی ہے، اس کا اتنا خیال بھی نہ ہو زیادہ کہ وہ سبب اصلی بھول جائے. یہ باتیں ضروری ہے کہ ہم سمجھ لیں. تو ہمارا یہاں آنے کا سبب اصلی کیا ہے؟ وہ اللہ تعالیٰ نے خود ارشاد فرمایا ہے، ہم اس میں کوئی بات نہیں کر سکتے. اللہ پاک ارشاد فرماتے ہیں: وما خلقت الجن والانس الا ليعبدون. نہیں پیدا کیا میں نے جنات کو اور انسانوں کو مگر اپنی عبادت کے لیے. لہذا یہاں پر جو ہم آئے ہیں، ہم لوگ اللہ کی بندگی کرنے کے لیے آئے ہیں، اللہ کی عبادت کرنے کے لیے آئے ہیں، اللہ کا حکم ماننے کے لیے آئے ہیں. اس کے ذریعے سے ہماری آخرت درست ہوگی. آخرت درست ہونے کا مطلب یہ ہے کہ جو ہماری اصل زندگی ہے، وہاں کا ایک ایک کام یہاں کی ایک ایک کام پر منحصر ہے. یہاں پر اگر محتاط رہیں، ان کاموں سے بچے جو وہاں کی زندگی کو خراب کرنے والی ہو، اور حریص رہیں ان کاموں کے جن کاموں سے ہمارے وہاں کی زندگی بہتر ہونے والی ہو، تو یہی ہماری کامیابی کا راز بن سکتا ہے. یہی اصل میں بنیادی بات ہے. ہوشیار آدمی یہی ہے. آپ صلی اللہ علیہ وسلم نے دو فکروں میں اس چیز کو بہت واضح فرمایا ہے. آپ صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں: عقل مند ہے وہ شخص جس نے نفس کو قابو کیا اور آخرت کے لیے کام کیا. یعنی کامیاب وہ شخص ہے، عقل مند وہ شخص ہے جس نے اپنے نفس کو قابو کیا اور آخرت کے لیے کام کیا. بے وقوف وہ شخص ہے جس نے اپنے نفس کو کھلا چھوڑ دیا، جو کرنا چاہے وہ کرنے دے اس کو، اور پھر بعد میں محض تمنائیں کرتا رہے. مثال کے طور پر ایک شخص سے امتحان دینا چاہتا ہے، اور جس وقت کام کرنے کا وقت ہو اس وقت وہ کام نہ کرے، سیر کرے، گپ شپ لگائے، کھانے پینے میں لگے، دوسروں کے ساتھ مذاق کرے، دوسروں کو تنگ کرے، سارا مطلب ظاہر ہے. یہ آتے ہیں نا کالجوں میں جو لوگ داخلہ لے لیتے ہیں تو سمجھتے ہیں پتہ نہیں دنیا کی کوئی اور مخلوق ہے، تو پھر وہ مطلب آزاد زندگی گزارتے ہیں اور اس آزادی کا ناجائز فائدہ اٹھاتے ہیں. تو ایسا مطلب اگر کوئی کرتا ہے تو جس وقت امتحان آ جائے تو پھر یہ تمنا کرتا ہے، ممکن ہے وہ سارے سوال جو میں نے سوچے وہیں آ جائے، ممکن ہے. ایک دفعہ ایسا ہوا، مجھ سے ایک صاحب نے کہا کہ میرے لیے کوئی ایسا پلاٹ تلاش کر لے جو کارنر پلاٹ ہو، اس میں کاغذات کے کوئی نقصان نہ ہو اور سستا بھی ہو. میں نے کہا چوتھی ایک بات آپ بتا نہیں رہے، وہ بھی ہونا چاہیے. کہتے وہ کون سے؟ میں نے کہا کہ اس کا بیچنے والا پاگل ہو. ظاہر یہی ہو سکتا ہے نا، مطلب ظاہر کوئی پاگل ہی ایسے پلاٹ کو بیچ سکتا ہے جو کارنر بھی ہو، جو صاف بھی ہو، हाँ अच्छा भी हो और मतलब ज़ाहिर खस्ता खस्ता भी हो, तो ये पागल ही हो सकते हैं। तो मकसद मेरे ये है कि ये जो बात हम लोग कर रहे, तो महज तमन्ना है, ये पागलपन है, महज पागलपन है। हज़रत मौला इलियास रहमतुल्लाह अलैह, अल्लाह ताला हज़रत के दर्जात बहुत बुलंद फरमाए, वो फरमाया करते थे अल्लाह के कवानीन बहुत अटल है और हम बहुत गाफिल हैं। अल्लाह ताला के कवानीन बहुत अटल हैं और हम बहुत गाफिल हैं। मसलन देखो ना, अल्लाह का कानून है कि आग में कोई हाथ डालेगा तो जलेगा, ज़ाहिर मतलब है कि ये कानून है उसका, जहर कोई खाएगा तो मरेगा, ये उसका कानून है। अल्लाह ताला ने तकवीनी कानून बना दिया है, इस तरह तशरी कानून भी बनाया है। और तशरी कानून ये है कि जो गुनाह करेगा तो फिर वो नऊज़ बिल्लाह में, ज़ाहिर अल्लाह बचाए, जलेगा वहाँ के आग में। अब ये जो कवानीन है वो बड़े अटल हैं, लेकिन हम क्या करते हैं, हम लोग अपने आप को तिफल तसल्लियाँ देते हैं, तिफल तसल्लियाँ। देखो किसी को ख्वाब आया तो ख्वाब जन्नी है, किसी को ख्वाब आया तो ख्वाब तो जन्नी है, लेकिन कुरान और हदीस तो कतई है। अब कुरान और हदीस को अगर ख्वाबों के लिए कोई छोड़ता है या कशफों के लिए छोड़ता है तो उसके बारे में हम क्या कहेंगे। हाँ जी, तो ये मैं इसलिए अर्ज करता हूँ कि आजकल का दौर में ये चीज़ें हैं, करते हैं अपने मनमानी और फिर समझते हैं कि बस ठीक है जी, अल्लाह गफूर रहीम है, यकीन अल्लाह गफूर रहीम है, लेकिन अल्लाह ताला कहार भी है, जब्बार भी है, अल्लाह जल्ल शानु मुंतकिम भी है, अल्लाह पाक और अनाम भी है। तो हम सबको मतलब ज़ारे वो लेंगे, और होशियार आदमी वो होता है जो मतलब इस मसले में मोहतात रवैया अख्तियार कर ले, मोहतात रवैया अख्तियार कर ले, एतदाल पे हो। हमारे आर्मी वाले हजरात जब गोले छोड़ते हैं तो पहले अज्यूम करते हैं कि मैक्सिमम ये कितना दूर हो गया जगह, फिर कहते हैं मिनिमम कितना होगा, फिर उसका एवरेज निकाल के मारते हैं, तकरीबन सही होता है। मकसद ये है कि आप ना तो मैक्सिमम पे जाए ना मिनिमम पे जाए, किस चीज़ पे जाए, एवरेज पे, इत्तेदाल पे जाए, तो आपका काम बन जाएगा। अल्लाह गफूर रहीम है, बिल्कुल है, अल्लाह कहार जब्बार है, बिल्कुल है, दरमियान में। एक दफ़ा ऐसा हुआ, हज़रत मौलाना अशरफ साहब रहमतुल्लाह अलैह हमारे शेख, उनसे किसी ने सवाल किया कि हज़रत एक हदीस शरीफ है कि कोई आदमी अच्छा अमल करते 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 हत्ता कि वो जन्नत के एक बालिश के करीब हो जाता है, और कोई ऐसा बुरा अमल उससे हो जाता है कि सीधा जहन्नम में, और कोई आदमी बुरे अमल करते 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 इस हत्ता कि जहन्नम के करीब हो जाता है, और कोई ऐसा अमल उससे हो जाता है कि सीधा जन्नत में। तो ये तो बहुत ख़तरनाक बात है, ये तो कौन कैसे मतलब कामयाब होगा। तो हज़रत ने पहले एक शेर पढ़ा, वो शेर ये पढ़ा, परवाज है दोनों की इसी एक जहां में, शाही का जहां और है गरगस का जहां और। यानी फरमाया कि जिस चीज़ ने सहाबों को इतना ज़्यादा ऊंचा मुकाम दिया था, उसी ज़रिए से तुम अपने आप को ख़राब कर दो। यही तो हदीस शरीफ थी कि सहाबा कराम अच्छे से अच्छा माल करके भी मुतमईन नहीं होते थे, जैसा उमर रज़ियल्लाहु अन्हु अपने ऊपर मुनाफिक होने का गुमान कर रहे थे, अच्छे से अच्छा माल कर भी मुतमईन नहीं होते थे, और दूसरी तरफ मायूस भी नहीं होते थे। अगर कोई मिसाल के तौर पर गलती हो जाए तो मायूस भी नहीं होते थे, फौरन तौबा, और तौबा से सारा कुछ ठीक कर लेते थे। तो यही असल में दरमियान वाली बात कि ये हदीस शरीफ इसलिए कि अगर कोई अच्छे अमाल करता हो, इतराए नहीं, इस पर फख्र ना करे, क्योंकि कुछ पता नहीं किस वक्त क्या हो जाए इंसान से, कुफर का कोई कलमा दिल जबान से निकल जाए, बस सारा कुछ ख़त्म, क्या पता किस वक्त क्या हो सकता है। अल्लाह पाक हम सब की हिफाजत फरमाए। तो एक तो ये बात, और दूसरी तरफ ये बात है कि मायूसी भी नहीं है। वो कहते हैं दो आदमी थे, डाकू थे, बहुत ज़्यादा डाके डाले थे और लोगों को मारा था। आखिर में उन दोनों को ज़रा एहसास हो गया कि हमने क्या किया, बहुत ज़्यादा रोए, किसी बुज़ुर्ग के पास गए, उनसे कहा कि हम क्या करें, हमने तो बहुत ज़्यादा अपने आप को नुकसान पहुँचाया। तो उन्होंने कहा कि आप तौबा कर ले सही मानों में, और जगह को छोड़ दें, इस जगह चले जाएँ जहाँ पर ये काम अपना कर चुके हों, ताकि लोग जो है ना मतलब फिर आपको तंग ना करें। उसने अफगानिस्तान का जंग चल रहा था, अफगान मुजाहिदीन जा रहे थे, तो उन्होंने कहा क्यों ना उनके साथ चले जाएं, जगह ही तब्दील भी हो जाएगी, काम भी अच्छा है, जहाद में चले जाएंगे। तो वो जहाद के लिए जा रहे थे कि जैसे उनने बाउंड्री क्रॉस किया, वो माइंस पे उनके पैर पड़ गए और बस हो गए। तो सुभान अल्लाह, दोनों माशाल्लाह शहीद हो गए। आई तो मकसद मेरे ये कि अब देखो ना, अल्लाह पाक ने उनको आखिर में ऐसा मौका अता फरमा दिया, बख्श दिए गए। और दूसरी तरफ ये बात है कि एन मुमकिन है कि लोग पता नहीं क्या से क्या करने लगे, लेकिन शैतान उनको पता नहीं किस चीज़ से वरगलाए और आखिर में उनका मामला ख़राब हो जाए। इस वजह से एतदाल पर रहना बहुत ज़रूरी है, हर चीज़ में एतदाल, खाने पीने में एतदाल हो, सोने जागने में एतदाल हो, बोलने चालने में एतदाल हो, मिलने जुलने में एतदाल हो, हाँ जी सोचने में एतदाल हो, हर चीज़ के अंदर एतदाल होना चाहिए। क्योंकि इनमें हर चीज़ का जो एक्सट्रीमिज़म है, यानी इंतहा की तलब है, वो नुकसानदेह। बहुत कोई सोए फिर भी नुकसानदेह, बहुत कम सोए फिर भी नुकसानदेह, बहुत खाए फिर भी नुकसानदेह, बहुत कम खाए फिर भी नुकसानदेह, हाँ जी इस तरीके से मतलब यह है कि बहुत बोले फिर भी नुकसान, बिल्कुल खामोश। मकसद मेरे ये है कि हर चीज़ का अपना अपना मौका होता है, हर चीज़ का अपना अपना मौका होता है। इस वजह से मौके के मुताबिक काम करना चाहिए। तो अल्लाह पाक ने हमें कानून दे दिया, कुलू वश्रबू वला तुसरिफू, खाओ पियो लेकिन इसराफ ना करो, खाओ पियो लेकिन इसराफ ना करो। बुफे सिस्टम है, आप खाना खाना चाहते हैं, प्लेट आपके सामने, चीज़ें पड़ी हुई हैं, जो चीज़ आपको पसंद हो ले लो, उतना ले लो जितना खा सकते, उससे ज़्यादा ना लो जो आपसे रह जाए फिर, या अगर आप का भी ले तो इतना ना कहो कि फिर बाद में वोमिटिंग। या करीम, बहुत सारे लोग ऐसे हैं आजकल के दौर में, कम अज़ कम जिनको मैं जानता हूँ, जो शुगर के मरीज़ होते हैं और कहीं फंक्शन वगैरह में जाते हैं और मीठी चीज़ें देखते हैं तो अपने साथ इंसुलिन के इंजेक्शन लिए जाते हैं, इंसुलिन लगा कर मीठी चीज़ें, हालांकि इंसुलिन उस वक्त ज़ाहिर है उसके लिए ठीक है, उस वक्त उसका शुगर नहीं बढ़ेगा, लेकिन इंसुलिन का अपना डैमेजिंग इफेक्ट भी तो है। हाँ जी, तो मतलब जो है ना, खामखा ज़बरदस्ती अपने आप को बीमार करना है। तो ये बातें आजकल हैं, इस वजह से हमेशा के लिए इंसान को कंट्रोल लेना चाहिए, कंट्रोल लेना चाहिए। ये कंट्रोल किस चीज़ से होता है? अकल से होता है, कंट्रोल अकल से होता है, लिहाजा अकल से काम लेना चाहिए। मैं एक दफ़ा बीमार हो गया था, गला ख़राब था, तो जो उसका एंटी स्पेशलिस्ट था उससे इलाज करवा रहा था, मैंने कहा दवाई दे दी, उसने कहा, मैंने कहा परहेज़ क्या है? कहते इंटेलिजेंट परहेज़ करें। मैंने कहा इंटेलिजेंट परहेज़ क्या होता है? कहते जो चीज़ आपको नुकसान दे वो ना खाए, जो चीज़ आपको नुकसान दे वो ना खाए, बस यही मतलब जो है ना वो फार्मूला है। आप खुद अकलमंद हैं, होशियार हैं, बाद लोग दूसरों को अकल सिखाते हैं, खुद ऐसी चीज़ों में पंसे होते हैं। तो ये बात है कि इंसान को कुलू वश्रबू वला तुसरिफ, दूसरे इसराफ से मतलब ये है कि आप उस चीज़ को ज़ाया करें या उस चीज़ से अपने आप को ज़ाया कर दें। हाँ जी, मतलब यह कि आप हद से ना बढ़ें। वक़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अज़्हादत फ़ि दुनिया लेसत बितहरीमिल हलाल वला इदातिल माल वलाकिन अज़्हादत फ़ि दुनिया अल्ला तकुन बिमाफ़ी यदैक औसक मिम्माफ़ी यदिल्लाह। आप ने फरमाया ज़ुहद इसको नहीं कहते हैं दुनिया में कि इंसान हलाल को हराम कर दे, हलाल चीज़ को हराम कर दे, नहीं, या माल को ज़ाया कर दे, बल्कि दुनिया में ज़ोहद का मतलब यही है कि जो तुम्हारे हाथ में है उस पर तुम्हारा इतना भरोसा ना हो जितना कि आपका उस पर हो जो अल्लाह के हाथ में है, इसको ज़ोहद कहते हैं। मतलब यह है कि देखो ना, हर चीज़ के अंदर दिल का पंस जाना, ओह ये क्या होगा और ये क्या होगा और ये क्या होगा और ये क्या हो गया। हाँ जी नहीं भाई, अल्लाह पाक ने रिज़्क का वादा फरमाया है, तुम जो हलाल तरीका है उसको इस्तेमाल करो, हराम तरीके से बचो, और बिलावजह का टेंशन न लो, बिलावजह का टेंशन न लो, क्योंकि टेंशन लेने से कोई फ़ायदा थोड़ा होगा, आपका रिज़्क थोड़ा बढ़ जाएगा। रिज़्क जितना आपका है उतना ही आपको मिलेगा, जैसे कि अगले हदीस शरीफ में फरमाते हैं, وقال عليه الصلاة والسلام الروح الأمين نفس في روحي أن النفس لن تموت حتى تستكمل رزقها ألا فاتقوا الله واجملوا في الطلب ولا يحلمنكم مستبتاع الرزق أن تطلبوه بمعاصي الله، فإنه لا يدرك ما عند الله إلا بطاعته. مطلب یہ ہے کہ انسان کو جو رزق ہے جتنا مطلب یہ ہے کہ اس کے لئے مقرر ہے اتنا رزق وہ کھا کے مرے گا، یہ نہیں کہ مطلب وہ رزق اس کا ادھر رہ جائے گا، نہیں، جتنا رزق اس کے لئے مقرر ہے اتنا رزق وہ کھا کر مرے گا. اس وجہ سے ہم لوگوں کو یہ زیادہ مطلب کرنا چاہیے کہ مطلب ہم خواہ یعنی ٹینشن لینا کہ اوہ یہ ہو جائے گا وہ ہو جائے گا، نہیں، جتنا رزق آپ کا ہے وہ آپ کو ضرور ملے گا. ہاں کوشش آپ کریں، آپ کوشش کر لیں لیکن کوشش حلال طریقے سے کریں، حرام طریقے سے نہ کریں. حضرت علی کرم اللہ وجہ کا واقعہ ہے، گھوڑے پہ اس کے عزین تھا اور جو مطلب ہے کہ نماز کے لیے کسی کا حوالہ کیا گھوڑا کہ میں ابھی آتا ہوں، آپ ذرا اس کو دیکھ کے میں نماز پڑھ کے آتا ہوں. نماز پڑھ کے باہر آ گیا تو گھوڑا موجود تھا، زین نہیں تھا اور آدمی بھی نہیں تھا. نے کہا افسوس، وہ تو زین لے گیا. خیر زین ضروری تو تھا، تو کسی قریبی کباڑی کے پاس چلا گیا تو دیکھا وہی زین پڑا ہوا ہے. انہوں نے کہا یہ زین کتنے کا دو گے، کیونکہ ظاہر اس پھر تو اس کا وہ مالک تھا، یہ زین کتنے کا دو گے؟ کہتے بس ابھی کوئی شخص دو درہم کا دے کے چلا گیا. خیر وہ اس نے ان سے خرید لیا، جتنے بھی خریدا، لیکن کہا کہ افسوس میرا بھی اس کو دو درہم دینے کا ارادہ تھا، چونکہ میرے کام کے لیے رکا تھا تو دو درہم کا دینے کا ارادہ تھا. اس نے وہی دو درہم حاصل کیے لیکن حرام طریقے سے، حلال طریقے سے حاصل نہیں کیے. اسی طریقے سے اللہ پاک دیکھتا ہے کہ یہ حلال ڈھونڈ رہا ہے یا حرام ڈھونڈ رہا ہے. اگر کوئی حرام پہ مطمئن ہو جائے تو پھر اس کو حرام ملتا ہے، اگر کوئی حلال کی کوشش کرتا ہے تو حلال پھر اس کو ملتا ہے. اس وجہ سے انسان کو یہ ذرا نہیں کرنا چاہیے کہ خام خواب جو ہے نا وہ اس کے لیے ہر طرح کی جائز ناجائز کام کرے. نہیں، ناجائز نہیں کرنا چاہیے اور جائز کرنا چاہیے، کیونکہ نافرمانی کی حالت میں جو روزی ملتی ہے وہ نعمت نہیں ہوتی بلکہ دو جہاں میں وبال جان بن جاتی ہے. یہاں تو اس کی وجہ سے چین نہیں مل سکتا اور آخرت میں نافرمانی پر عذاب ہوگا. واقعتاً حرام مسئلہ ہے. وہ ایک صاحب تھے، وہ ذرا ایسے ملازم تھے جس میں حرام ہوتا ہے، ایسے لوگ کو ذرا کہنا بھی بڑا مشکل ہوتا ہے، کیونکہ ظاہر ہے وہ سننے کے لیے تیار نہیں ہوتے. تو خیر بڑے ہی مسائل اس کو پیش آئے، اور جنات اور جادو اور پتہ نہیں کیا کیا. مجھے تو پتہ تھا کہ اس کو بیچارے کو یہی مسئلہ ہو رہا ہے کہ رزق حرام ہے، اور حرام رزق میں تو پھر پروٹیکشن نہیں ہوتی، تو پھر پکڑ میں آ جاتے ہیں. تو میں ان کو کچھ نہیں کہہ سکتا تھا لیکن افسوس کرتا تھا. ایک دن بہت زیادہ اپنا رونا رلایا، میں نے کہا کتنے آپ کے سروس میں کتنا ٹائم باقی؟ کہتے بس دو سال باقی. میں نے کہا بس پھر اس کے بعد ٹھیک ہو جاؤ. آخر میں مجھے کہنا پڑا، میں نے کہا پھر انشاءاللہ ٹھیک ہو جائے. تو یہ ذرا سافٹ انداز میں کہنا تھا نا، مطلب تو یہ مطلب یہ ہے کہ یہ مسائل ہیں. جو لوگ حرام کہتے ہیں وہ چین نہیں پا سکتے، وہ چین نہیں پا سکتے، ممکن نہیں. جن کا رزق حلال ہوتا ہے بے شک صبح کا ہو شام کا نہ ہو ان کو ٹینشن نہیں ہوگی، مطلب الحمدللہ ان کے مقابلے میں اچھی وقت گزار رہے ہوں گے. اور جن کا حرام کا ہی حال ہو کہ چار چار کاریں گاڑی مطلب گراج میں کڑی ہوں اور نوکر ہو اور یہ ہو اور وہ ہو، چین ان کو نہیں ہوگی، کیونکہ چین ان چیزوں پہ ہے ہی نہیں، ان چیزوں پہ چین نہیں ہے. چین کا تعلق ہوتا اللہ تعالیٰ کے ساتھ ہے، اللہ تعالیٰ جس کے دل پہ چین بھیج دے. ہمارے شیخ مولانا اشرف صاحب رحمۃ اللہ علیہ معذورین میں سے تھے، اور ایسے معذور تھے کہ ان میں سے کوئی بیماری بھی کسی پہ پڑ جائے تو آدمی مطلب ظاہر کہ وہ آرام نہیں کر سکتا، لیکن یہ حالت تھی کہ چہرہ ہشاش بشاش ہوتا تھا. اور ہم جب جاتے تو ہم بعد میں پوچھ سکتے، پہلے حضرت ہمارے پوچھتے تھے کیا حال ہے جی، کیا مسئلہ ہو گیا، یہ ہو گیا، حضرت پوچھتے. اور یونیورسٹی میں جس پروفیسر ظاہر کسی کی ڈیموشن، کسی کی پروموشن، کسی کا رسپانس کیا، کسی کو کیا، کسی کا کیا مسائل ہوتے تھے، ٹینشن میں آ جاتے تو لوگ کہتے مولانا اشرف صاحب کیوں मजलिस में जाकर थोड़ी देर के लिए बैठ जाए तो आराम आ जाएगा। बाकायदा यानी ये लोगों की यहाँ प्रूवन बात थी कि मौलाना साहब की मजलिस में जाओ तो आराम आ जाएगा। तो ये आप जरा सोचे कि जिनकी मजलिस में बैठकर इतना आराम और चैन आ सकता था, इत्मीनान आ सकता था, उसके उसके अपने इत्मीनान की क्या हालत होगी। हाँ जी, तो ये बात है कि आराम रिज़्क़ के साथ चैन नहीं मिल सकता, ये नामुमकिन है। और हलाल रिज़्क़ में सुभान अल्लाह बरकत बहुत ज़्यादा होती है, थोड़े में बहुत काम हो जाता है। हज़रत शाह वलीउल्लाह रहमतुल्लाह अलैह और ग़ालिबन तीन चार बुज़ुर्ग उस वक़्त और थे, नाम मैं भूल गया हूँ, तो ये चार हज़रात जो थे ये एक लकड़हारा था, वो एक महीने में उनकी दावत किया करते थे एक दफ़ा, और उनका सौदा बड़ा सुथरा होता था और उसके लिए लाइन में लोग खड़े होते थे। जब वो ला चीज़ें लाते थे लाइन में लोग खड़े होते थे और बस जल्दी जल्दी उससे ले लेते, पर वो फारग हो जाता। तो ये एक आना रोज़ाना कमाते, उससे ज़्यादा के काम नहीं करते थे, तो एक पैसा खुद खर्च करते थे, एक पैसा दायरा जो है ना उसके लिए रख लेते, कुछ काम शाम कुछ एक पैसा उनमें से बचा के रखते, वो पूरा महीने जमा करके उस पर उन बुज़ुर्गों की दावत करते। और वो फरमाते कि मतलब जो है वो बुज़ुर्ग बाकायदा उसके इंतज़ार में होते थे कि कब ये दावत करेंगे, कब उसकी दावत में जाएं, क्योंकि वो माशाल्लाह बड़ा लुत्फ़ महसूस करते थे उनकी दावत, हलाल हलाल खाना था। तो ये हलाल वाली बात जो है ना वो बहुत ज़बरदस्त होती है। अल्लाह ताला हम सबको हलाल खिलाए। या करीम या करीम या करीम। हज़रत नवाज़ सल्लल्लाहु अलैहि वसल्लम से रवायत है, उन्होंने फरमाया कि एक शख्स आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ और अर्ज़ किया, ए अल्लाह के रसूल, तहकीक जब मैं गोश्त खाता हूँ तो मुझे नफसानी इश्तगाल हो जाता है और इसीलिए मैंने गोश्त को अपने ऊपर हराम कर लिया है। इस पर यह आयत नाज़िल हुई, या अय्युहल्लज़ीन आमनू ला तुहर्रिम, यानी ईमानो हराम न ठहराओ उन पाक चीज़ों को जो अल्लाह ताला ने तुम्हारे हलाल की, और हद से तजावज़ ना करो, हद से तजावज़। मतलब ये कि हलाल को हराम न ठहराओ, उसकी वजह यह कि ये जो है ना ये डिफिनीशन हमारे पास है ही नहीं, हमारे अख्तियार में नहीं है किसी हलाल चीज़ को हराम कहना और हराम चीज़ को हलाल कहना, ये तादी है, ये जुल्म है अपने ऊपर, अल्लाह पाक के काम में दखल देना है, जो काम अल्लाह का है वो अपने हाथ में लेना है, बहुत ख़तरनाक बात है। जैसे कानून को हाथ में लेना जुर्म है, तो शरीयत को हाथ में लेना उससे बड़ा जुर्म है। इसमें इसकी मानत है कि हलाल चीज़ के साथ एतकादन या अमलन हराम का बर्ताव किया जाए, जिसको हराम समझने लगे, अलबत्त अगर किसी वजह से मसलन बीमारी या रियाजत मुजाहदा वगैरह के बायस हलाल चीज़ का इस्तेमाल कदरे तर्क किया जाए तो इस तर्क को सवाब ना समझे बल्कि नफ्स का इलाज समझे, फिर कोई मुजायका नहीं। देखो ना ज़रा, जो बैलेंस लोग होते हैं ना वो हर चीज़ के अंदर पूरी एक्सप्लेनेशन देते हैं। यहाँ पर चूँकि बाज़ लोगों का ख्याल इस तरह हो सकता था कि मतलब यह कि ये तो फिर ये मुजाहिदा भी ठीक नहीं हुई, तो फिर ये भी ठीक नहीं हुई, रियाजत भी ठीक नहीं है, तो उसके लिए भी हज़रत ने फरमा दिया कि नहीं, इस तरह नहीं है कि सारी चीज़ें मना है, बल्कि इसमें ये बात है कि वो नीयत पे भाई, नमल अमाल बनियात, तमाम अमाल का दारोमदार नीयतों पर है। तो अगर वो आर्जी तौर पर सिर्फ इलाजन कोई कर रहा है तो इसमें कोई हर्ज नहीं, चाहे जिस्मानी इलाज के लिए कर रहा है चाहे रूहानी इलाज के लिए कर रहा है, दोनों सूरतों में कोई मसला नहीं है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि शुक्र करने वाला रोज़ादार साबिर की तरह है। कितनी ऊंची बात है कि इंसान शुक्र करके वो तमाम फजाइल हासिल कर सकता है जो मुश्किलात में सब्र करने वाले को हासिल हो। वो नेमत किसको हासिल नहीं है? जाहिर कोई कहता है यार मैं तो मालदार नहीं, मुझे तो नेमत हासिल नहीं है। खुदा के बंदे, अगर ये तुम्हारी आंखें ना हो और अगर 50 करोड़ के मिले और 50 करोड़ आपके पास हो तो आप नहीं देंगे? हाँ जी, अगर यहाँ के आपकी चली जाएँ और 50 करोड़ आपके पास हो और कोई कह दे कि भाई 50 करोड़ पे मैं आंखें आपके लगवा सकता हूँ, इंटीक हो जाएंगे आपकी, तो आप क्या करेंगे? 50 करोड़ नहीं देंगे उसको? कितनी चीज़ आपके पास है, इस तरह कान, इस तरह ज़ुबान, इस तरह दिमाग, इस तरह दिल, इस तरह लीवर, इस तरह किडनी, इस तरह पता नहीं क्या क्या चीज़ अल्लाह ताला ने आपको दी है, नेमतें हैं, इन नेमतों की कदरदानी करनी चाहिए। अल्लाह जल्ला शानु फरमाते हैं कि जिन चीज़ों के बारे में तुम्हारा झूठा दावा है उनकी नस्बत अपनी ज़बानों की झूठ बनाने से यूं मत कह दिया करो कि हलाल है और ये हराम है, जिसका असल हो कि अल्लाह पर झूठ बांध कर, बेशक जो अल्लाह पर झूठ बांधते हैं वो फलाह नहीं पाते। अल्लाह जल्ला शानु हम सबको सही सोच और फिक्र अता फरमा दे। اللہ جل شانہ ارشاد فرماتے ہیں یا ایھا الناس کلوا، یعنی اے لوگوں جو چیز زمین پر موجود ہے ان میں سے حلال پاک چیزیں کھاؤ اور شیطان کے قدم بقدم مت چلو، بے شک وہ تمہارا صریح دشمن ہے۔ اور ارشاد ہوا والذی انشأ جنات، اور وہی اللہ ہے جس نے باغات پیدا کیے، وہ بھی جو ٹٹیوں پر چڑھائے جاتے ہیں جیسے انگور، جو بھی جو ٹٹی پر نہیں چڑھائے جاتے، اور کھجور کے درخت اور کھیتی میں کھانے کو مختلف طور کی چیزیں ہوتی ہیں، اور زیتون انار جو ایک دوسرے کے مشابہ بھی ہوتے ہیں کبھی نہیں بھی ہوتے ہیں، ان سب کا پلکاؤ جب وہ نکل آئے، ان میں جو حق شرع سے واجب ہو اس کو کاٹنے توڑنے کے دن ادا کر دیا کرو، اور حد سے مت گزرنا، یقین حد سے گزرنے والوں کو یعنی اللہ تعالیٰ نہ سمجھ۔ یہاں پر میں صرف ایک بات عرض کروں گا، اگر کوئی شخص آپ کو 100 روپے دے، کیا آپ اس سے اپنے کام کریں؟ لیکن سال جب گزر جائے تو اس میں سے 2.5 روپے مجھے دے، 97.5 میں آپ سے حساب نہیں کرتے، تو کیا خیال ہے یہ سودا کیسا ہے؟ بہت اچھا۔ اب اس سودے میں آڑ میں کون آتا ہے؟ وہ یہی ہوتا ہے کہ جو اس کو اپنا سمجھے، اپنی ملکیت قرار دے کہ میں نے کمایا ہے۔ اگر اس کو اللہ کا دین کوئی سمجھے تو اس کے لیے زکات دینا کوئی مشکل نہیں، اگر اللہ کا دین سمجھے، اور اگر اللہ کا دین نہ سمجھے، خود اپنا کمال سمجھے کہ میں نے کمایا ہے، پھر تو 2.5% دینا باقی، ٹھیک ہے نا۔ قارون نے کیوں زکات نہیں دیا تھا؟ اس کو کہتا میں نے اپنے ہنر سے اور اپنے علم سے کمایا ہے۔ یہی سوچ ہوتا ہے جو انسان کو ان چیزوں سے محروم کرتا ہے۔ اگر ایک انسان یہ کہہ دے کہ اللہ پاک کا دیا ہوا مال ہے، مجھے اللہ نے دیا ہوا ہے، اور مجھے اللہ پاک نے اس کا مختار بنایا ہے، اگر میں اس میں اللہ کا حکم پورا کروں گا تو اللہ اس پہ مجھ سے خوش ہوں گے اور مزید بھی دیں گے، اور اگر میں اس اللہ کا حکم نافذ نہیں کروں گا تو اللہ پاک ناراض ہوں گے، اور جو موجود ہے وہ بھی تلف ہو سکتا ہے، تو یہ صحیح سوچ ہے، بس اتنا سوچنا چاہیے، اسی کا مکلف ہے۔ تو پھر انشاءاللہ العزیز دولت جو ہے بری چیز نہیں ہے، بلکہ آج کل کے دور کے لیے تو ضروری ہے، کیونکہ آج کل کے دور میں لوگ جن کے پاس مال نہیں ہوتا وہ ایکسپوز ہوتے ہیں اب سازشی لوگوں کے سامنے کہ ان کو کسی وقت ان کی ایمان پہ ڈاکہ ڈالیں، لہذا کوشش کرنی چاہیے کہ مال کو ضائع نہ کیا جائے، ان کو اللہ پاک نے کچھ دیا ہے اس کو ضائع نہ کیا جائے، اور جس کی طلب ہے وہ جائز اور حلال طریقے سے جاری رکھنا چاہیے، اور اس پہ اترانا نہیں چاہیے بلکہ اس میں اللہ کا حق ادا کرنا چاہیے۔ اللہ تعالیٰ ہم سب کو سمجھ عطا فرما دے۔ وہ آخر دعوانا ربنا تقبل منا انک انت